आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वस्त्र पहिराउ मलाई, येशु तिम्रो धार्मिकताको वस्त्र पहिराउ मलाई। नङ्गिए झै लाग्यो संसारमा तिम्रो जिंदगी का उकाली हरो पहाड़ो बनाओ
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि नमस्ते। साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, अघिल्लो दिनको कार्यक्रममा हामीले हेब्रू 10:1-4 पदबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं ख्रिष्ट येशुको उक्तम बलिदान अर्थात श्रेष्ठ बलिदान। पुरानो नियमका बलिदानहरू खालि ख्रिष्टको बलिदानका छाया मात्र थियो। ख्रिष्टको बलिदान मात्र सिद्ध अनि पूर्ण थियो र ख्रिष्टको बलिदानको रगतले पापहरूको हरण गरी लैजान सक्यो। मित्र, श्रेष्ठ बलिदान विषयबाट आज हामी हेब्रू 10:5-18 पदबाट अध्ययन गर्नेछौ। हजुर, अध्ययनमा अधिक सुविधाको निम्ति अघिल्लो कार्यक्रममा अध्ययन गरेको शास्त्र खण्डलाई एकपल्टमा पढिदिन्छु। हेब्रू 10:1-4 पदमा यस प्रकार लेखिएको छ, किनभने व्यवस्था अब आउने उक्तम कुराहरूको खास रूप होइन तर तिनको छाया मात्र हो, यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिदानहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन, नत्र त बलि चढ़ाउने काम रोकिने थिएन र किनकि आर्धकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन, तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछ किनकि साँडे र बोकारको रगतले पाप हरण गर्न असम्भव छ। यसकारण संसारमा आउनुहुँदा 5:10 भनेको छ, यसकारण संसारमा आउनुहुँदा ख्रिस्टले भन्नुभयो, बलि र भेटीहरू तपाईँले चाहनु भएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नु भएको छ, होम बलि र पाप बलिहरूमा तपाई प्रसन्न हुनुहुन्न। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठोमा मेरो बारेमा लेखेको जस्तै तपाईँको इच्छा पूरा गर्न म आएको छु। पहिले उहाँले भन्नुभयो, बलि र भेटीहरू होम बलि र पाप बलिहरू तपाईँले चाहनु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनु भएन, यी त व्यवस्था बमोजिम चढ़ाइन्छन्। अनि पछिबाट भन्नुभयो, हेर्नुहोस् तपाईँको इच्छा पूरा गर्न म आएको छु। दोस्रोलाई स्थापित गर्न पहिलो चाहिँ उहाँले खारिज गर्नुहुन्छ। त्यही इच्छाबाट येशु ख्रिष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। मित्र, यो परमेश्वरको वचन खण्डलाई तपाईँको निम्ति अझ धेरै अर्थपूर्ण गर्नको लागि म यहाँ सान्दर्भिक पदहरू वा संकेतहरूको घुसाउन चाहन्छु। पछाडि प्रस्थानको पुस्तकमा फर्की जाँदाखेरि हामी प्रस्थान 19:1 मोसाइक व्यवस्थाको दिने कामको लागि तयारी देख्छौ। 20:10 आज्ञाहरूको दिने कामको तयारी देख्छौ। त्यसपछि
परमेश्वरले बलिदानिक प्रणालीद्वारा अनुग्रहित दयालु प्रबन्ध बनाउनुहुन्छ। देख्नुभयो, वेदी सिधै व्यवस्थासँग सम्बन्धित छ। त्यसपछि प्रस्थान 21 अध्यायमा हामी केही त्यस्तो कुराहरूतिर आउँछौ जुन अति नै धेरै अनुचित देखिन्छन्। यो बाइबलमा एक सबभन्दा सुन्दर उल्लेख हो। व्यवस्था दिइसकिएको छ र अहिले परमेश्वर मूसालाई भन्नुहुन्छ, प्रस्थान 21 अध्यायको 1-6 पदमा, अब मैले तिमीहरूको सामने राख्ने धार्मिक विधान यिनै हुन्। तिमीहरूले हेब्रू कमारा किन्यौ भने त्यसले 6 वर्षसम्म सेवा गरोस् र 7 वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्। त्यो एक्लै आएको भए एक्लै जाओस्, त्यसले विवाह गरेर आएको भए त्यसकी स्वास्नी पनि त्यससँगै जाओस्। यदि त्यसका मालिकले त्यसलाई स्वास्नी दिएको भए र त्यसले छोरा छोरीहरू जन्माए भने, स्वास्नी र छोरा छोरीहरू जन्माइन् भने स्वास्नी र छोरा छोरीहरू त्यसका मालिकका हुनेछन् र त्यो चाहिँ एक्लै जाओस्। तर यदि त्यस कमारोले सफासँग मलाई मेरो स्वास्नी छोरा छोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्न भन्यो भने त्यसको मालिकले त्यसलाई परमेश्वर कहाँ ल्याओस् र त्यसलाई कि ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्। त्यसपछि त्यसले सधैँभरिलाई त्यो मालिकको सेवा गरोस्। मित्र, त्यस दिनमा यदि तपाईँ कुनै पुरूष मानिसले आफ्नो कान छेडेको देख्नु भए तपाईँले यो जान्नुहुने थियो कि उसलाई एक स्वास्नी दिइएको थियो र उसले आफ्नो पत्नीको लागि स्थायी वा सधैँको लागि दासको दाम वा मूल्यको चुक्ता गरे। त्यो महान व्यवस्था थियो र निश्चय नै अति नै प्रिय प्यारो कुरा हो। तर त्यसको अर्थ के हो त मित्र? त्यसको अर्थको हामी हेरौं। भजन संग्रह 40:6-7 पदमा हामी पढ्छौं, देख्छौं, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, होम बलि र पाप बलि तपाईँले चाह गर्नु भएको छैन। तब मैले भने, हेर्नुहोस्, म आएको छु, पत्रको मुठामा किताबको मुठामा मेरो विषयमा यस्तै लेखिएको छ। यो नै हेब्रूको पुस्तकमा उद्धृत गरिएको छ यहाँ र येशु ख्रिस्टसँग लागू गरिएको छ। यहाँ शास्त्रमा एक सबभन्दा सुन्दर तस्विर छ। प्रभु येशु यो पृथ्वीमा आउनुभयो र 30 वर्षको उमेरमा उहाँले आफ्नो संसारिक सेविकाई शुरू गर्नुभयो अनि जब उहाँ त्यो सेविकाईलाई सेविकाईको अन्तमा आउनुभयो उहाँले भन्न सक्नुभयो योहान 8:46 पदमा, तिमीहरू मध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउन सक्छौ? उहाँ पवित्र निष्कलङ निष्कोट र पापीहरूबाट अलग हुनुभएको जन हुनुहुन्थ्यो। उहाँ यो पृथ्वीबाट कुनै पनि दिनमा स्वर्गमा फर्की जान सक्नुहुन्थ्यो र यो पृथ्वीलाई पापमा छोड्न सक्नुहुन्थ्यो। तपाईँ र मलाई पापको दासत्वमै छोड्नु भएर यदि त्यही नै उहाँले चाहनु भए, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नै एकलौते पुत्रलाई दिनुभयो। यसकारण उहाँको कान सुतारीले छेड्नुको सट्टामा उहाँलाई एक शरीर दिनुभएको थियो। के को लागि शरीर त? मृत्युको लागि, क्रुसमा मर्नको लागि। अनि 10 पदमा लेखिएको छ, त्यही इच्छाबाट येशु ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। पछाडि प्रस्थानमा उल्लेखित त्यो व्यवस्थाको संकेत गरौं। यदि मालिकले आफ्नो दासलाई विवाह गर्न एक स्वास्नी दिए र उसले आफ्नो पत्नीलाई प्रेम गरे, उसले पत्नीसँगै दासत्वमा रहन वा बस्न चुन्न सक्थे। बिल्कुल त्यही तरिकामा प्रभु येशु ख्रीष्टलाई विश्वासीहरूको शरीर दिइएको छ, जुनलाई मण्डली उहाँको दुलही भनिन्दछ। योहान 17:9 उहाँको प्रार्थनामा प्रभुले आफ्नो पितालाई तिनीहरूको सम्बन्धमा भन्नुभयो, तिनीहरू मेरा हुन्, तपाईँले मलाई तिनीहरूलाई दिनुभयो। प्रभु हामीलाई प्रेम गर्नुहुन्छ, उहाँले हाम्रो लागि दाम तिर्नुभयो। तर चाखलाग्दो कुरा यो छ कि उहाँ दासत्वमा रहन भएन वा बस्नु भएन, वा स्वर्गीयमा आफ्नो पिताको दाहिने हातमा बस्न फर्की जानुभयो र कुनै दिन उहाँले हामीलाई उहाँसँग हुनलाई पापको दासत्वबाट उठाइ लैजान आइरहनु भएको छ। उहाँ एक्लैले मात्र त्यो गर्न सक्नु हुन्थ्यो। ओ, यो कति अद्भुत कुरा! शास्त्रको यो खण्डले ख्रीष्टको कस्तो सुन्दर तस्विर हामीलाई दिन्छ। अनि 11 पदमा लेखिएको छ, हरेक पुजारी एकै किसिमको बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खड़ा रहन्छ, जुन बलिले कहिले पाप हरण गर्न सक्दैन। बलिदानहरूले खालि पापको मात्र ढाक्न सक्थ्यो, तिनीहरू प्रायश्चित थिए, तर तिनीहरूले कहिले पनि पापहरूको हरण गरी लैजान सकेन। बलिदानहरू केवल याद दिलाउने कुरा मात्र थियो। मानिस पापीहरू थिए र त्यो पापको प्रश्न अझसम्म छिनो बानो गरिएको थिएन। अनि बाह्र पदमा लेखिएको छ, तर ख्रिष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनुभयो अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। उहाँ किन बस्नुभयो? के उहाँ साह्रै थाक्नु भएको थियो त? अहँ, के उहाँ यसकारणले बस्नुभयो किनभने उहाँ केही काम गर्न चाहनुहुन्न थियो? अहँ, येशु बस्नुभयो किनभने उहाँको काम सिद्धियो, पूरा भयो। एउटै बलिदान सदा सर्वदाको निम्ति। अनि तेह्र पदमा भनिएको छ, र उहाँका शत्रुहरू उहाँको पौदान नहुन्जेल उहाँ पर्खिरहनुहुन्छ। हाम्रा प्रभु पर्खिरहनु भएको छ। उद्धार पाउनलाई त्यहाँ केही मानिसहरू छन्। हामी प्रार्थना गर्छौं, हे प्रभु अहिले आउनुहोस्। तर उहाँ भन्नुहुन्छ, अहिले होइन, हामी पर्खन गइरहेका छौं किनभने म केही मानिसहरूलाई उद्धार गर्न चाहन्छु। उहाँले तपाईँलाई मौका दिइरहनु भएको छ। यदि तपाईँ उद्धार पाउनु भएको छैन भने अहिलेसम्म भजन संग्रह 110 एक पदमा भन्नुहुन्छ, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पौदान तोल्याउन। यसले पृथ्वीमा ख्रिष्टको दोस्रो आगमनको संकेत गर्दछ। तर अहिले यस समयमा चाहिँ उहाँ धेरै मानिसहरू उहाँका आओस् भनी पर्खिरहनु भएको छ। अनि 14 पदमा लेखिएको छ, किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन् तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ। एउटै बलिदानले त्यो काम गर्यो जुन धेरै बलिदानहरूले गर्न सकेन। यदि ख्रिष्टले तपाईँलाई उद्धार गर्न सक्नुहुन्न र सुरक्षित राख्नुहुन्न भने तब तपाईँलाई उद्धार गर्ने र तपाईँलाई सुरक्षित गर्ने परमेश्वरसँग अर्को तरिका छैन, अर्को बाटो छैन। 15-17 पदमा भनिएको छ, पवित्र आत्माले पनि हामीलाई गवाई दिनुहुन्छ। पहिला उहाँ भन्नुहुन्छ, ती दिनपछि तिनीहरूसँग बाँध्ने मेरो करार यही हो, परमप्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु। तब उहाँ भन्नुहुन्छ, तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झने छैन। यो यर्मिया 31 अध्यायबाटको उद्धृत कथनको महत्वपूर्ण भाग हो। परमेश्वर भन्नुहुन्छ कि म इसरायलसँग नयाँ वाचा र करार बनाउन गइरहेको छु। मित्र, परमेश्वर तिनीहरूसँग व्यवहार गर्ने कामको अन्त गर्नुभएको छैन। यदि तपाईँ आफ्नो बाइबल पढ्नुहुन्छ भने तपाईँले यसको देख्नुहुन्न, अर्थात परमेश्वरले तिनीहरूसँग व्यवहार गर्ने काम खत्तम गर्नुभयो, अन्त गर्नुभयो, यो तपाईँले देख्नुहुन्न। अहिले म तपाईँलाई यो कुराको याद दिलाउँछु कि हिब्रूको पुस्तक यो खण्डमा हामी परमेश्वरको वचनमा सबभन्दा महान विभाजनको देखिरहेका छौं। यो एक प्रकारको विशाल घाँटी जस्तै छ जुन पुरानो वाचा वा पुरानो करार र नयाँ करार बीच राखिएको छ। अनि यो कुराको ध्यान दिनुहोस् कि परमेश्वरले त्यो दुवैको दिनुभयो। पछाडि पद 9 संकेत गर्दा यसले भन्ने कुराको ध्यान दिनुहोस्, उहाँले पहिलोलाई हटाउनुहुन्छ र दोस्रोलाई स्थापित गर्न पहिलोलाई हटाउनुहुन्छ। यहाँ उल्लेखित पहिलो चाहिँ पहिलो वाचा वा पहिलो करार हो। जब प्रभु येशू क्रूसमा मर्नुभयो केही अति नै महत्वपूर्ण कुरा त्यहाँ घट्यो। पर्दा दुई चिरामा फाट्यो। अब कति पनि मानिसहरू परमेश्वरका साँडेहरू र बोकारको रगतको बलिदानद्वारा आउँदैनन्। अहिले प्रभु येशूले हाम्रो निम्ति आफ्नो शरीरद्वारा बाटो बनाउनुभयो। परमेश्वर कहाँ जाने? फेरि पद 10 ध्यान दिनुहोस्, लेखेको छ यहाँ, त्यही इच्छाबाट येशू ख्रिष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। मित्र, यो कुरा, यो मुख्य जोड यस तथ्यमा छ कि ख्रिष्टले यो एकैचोटि पूरा गर्नुभयो ताकि अन्य बलिदानहरूको कुरा अन्त भए। यो कुरा चाखलाग्दो छ कि ईस्वी सम्वत 70 रोमी सम्राट टाइटसद्वारा मन्दिरको विध्वंसपछि यरूसलेममा कति पनि खूनको बलिदान भेटी चढ़ाइएको छैन। आज त्यहाँ कुनै खूनको बलि वा भेटी चढ़ाइँदैन अनि यो फेरि भविष्यमा स्थान लिने कुराको अति नै कम सम्भावना छ। ख्रिष्टले दोस्रोलाई स्थापित गर्न पहिलोलाई हटाउनुभयो। यसको महत्वको धेरै जोड दिन सकिँदैन। देख्नुभयो, पहिलो वाचा वा करारमा धेरै नियम व्यवस्थाहरू थिए। पुरानो करार वा वाचा व्यवस्था थिए, त्यो व्यवस्थासँग अति नै धेरै विवरणहरू थिए। त्यहाँ बलिदानहरूको सम्बन्धमा त्यहाँ धेरै विवरण सहितका औपचारिकता व्यवस्थाहरू थिए। त्यहाँ 10 आज्ञाहरू र अन्य आज्ञाहरू र नियमहरू थिए। वास्तवमा नियम व्यवस्थाले मानव स्वभावको अपील गर्दछ। मानिसहरू सोच्दछन् कि नियमहरूको पालन गर्न आसान छ, सजिलो छ, जुनको कारण आज धेरै मानिसहरूले तपाईँलाई भनेछन् कि पछाडि उपदेश वा पहाड़ी उपदेश, येशु ख्रिष्टको डाँडाको उपदेश तिनीहरूको धर्म हो। तर तिनीहरूलाई थाहा हुन सक्दैन कि त्यसले वास्तवमा के भन्छ वा त्यसको अर्थ के हो। तर तिनीहरू त्यसको मन पराउँछन् किनभने यससँग नियमहरू छ र तिनीहरू सोच्दछन् कि तिनीहरू यसको पछ्याउन सक्छन्। मित्र, मानिसहरू निश्चित नियमहरूद्वारा जिउन र निश्चित धार्मिक विधि विधानहरूको पछ्याउन मन पराउँछन्। हजुर, अहिले नयाँ करारमा हामी बिल्कुल बेग्लै प्रणाली मुनिछौ। पावलले कोरन्थियन विश्वासीहरूलाई भनेथे 2 कोरन्थी 3:6 पदमा, उहाँले हामीलाई नयाँ वाचाको वा करारको योग्य सेवकहरू बनाउनु भएको छ, लेखको होइन तर आत्माको सेवक, किनकि लेखले मार्छ तर आत्माले जीवन दिनुहुन्छ। यहाँ उल्लेखित लेख चाहिँ मोसाको व्यवस्था हो वा 10 आज्ञाहरू। 10 आज्ञाहरू मृत्युको सेविकै थियो। मित्र, व्यवस्थाले मार्छ, व्यवस्थाले कसैलाई कहिले पनि बचाएको छैन, उद्धार दिएको छैन। यसले तपाईँलाई मानेछ किनभने यसले तपाईँलाई परमेश्वरको दण्डमुनि ल्याउँछ, तर आत्माले नै जीवन दिनुहुन्छ। र तपाईँ र म त्यस्तो दिनमा रहेका छौं जब पवित्र आत्मा नै एक हुनुहुन्छ, जसले हामीलाई नयाँ जीवन दिनुहुन्छ, हामीलाई अगुवाई गर्नुहुन्छ र जसले हामीलाई परमेश्वरको इच्छा देखाउनुहुन्छ। 18 पदमा लेखिएको छ, अब जहाँ यी सबैको क्षमा हुन्छ त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन। मित्र, बलिदान प्रणाली हाबिलबाट शुरू भयो र ख्रिष्टको मृत्युसँग अन्त भयो। भनिएको छ, अब जहाँ यी सबैको क्षमा हुन्छ त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन। मित्र, आज हामीले देख्यौं कि ख्रिष्टको बलिदान श्रेष्ठ बलिदान थियो पापहरूको हरण गर्न, अनि त्यहाँ पृथ्वीमा मानव चोला लिएर आउनु भएर यो पूरा गर्नुभयो। आज कोही पनि ख्रिष्टमा विश्वासद्वारा पाप क्षमा पाउन सक्छन् र अनन्त जीवन पाउन सक्छन्, किनकि ख्रिष्टले आफ्नो शरीरको बलिदान दिनुभएर तपाईँ र मलाई पापको दासत्वबाट दाम दिनुभएर छुटकारा दिनुभयो, र आज हामी परमेश्वर कहाँ सिधै उहाँद्वारा जान सक्छौ। परमेश्वरले आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।